अब प्रस्तुत छ पश्चिम डायरी। नमस्कार, कृष्णसार एफएम 94 मेगाहर्जको बिहानी प्रस्तुति पश्चिम डायरीमा लक्ष्मी गौडेल र तुला अधिकारीको हार्दिक स्वागत छ। पश्चिम नेपालका प्रमुख खबरहरूको संगालो पश्चिम डायरीको सुरुमा मुख्य खबरका शीर्षकहरू।
मुख्य खबर शीर्षकका साथमा एनआईसी एसिया बैंक लिमिटेड।
एनआईसी एसिया बैंक पनि साथी पनि।
बाँके बर्दिया र मुगुको स्वास्थ्य सेवामा मन परी सुर्खेतमा स्वास्थ्य संस्थाहरूबाट 5 वर्षे कार्य योजना माग।
समयमा बजेट नआउँदा बर्दियामा बबई नदी नियन्त्रणको काम प्रभावित, दाङमा सिँचाइका लागि 18 करोड रुपियाँ बजेट आयो।
कर्णाली राजमार्गमा दुर्घटना रोक्न सेफ्टी बार लगाइँदै कैलालीको हौसलपुर गाउँ देशभित्रै बिरानो जस्तै।
र बाँकेमा मकै र धानको पकेट क्षेत्र विस्तार।
होइन ए दाई, शैक्षिक सत्र पनि सुरु हुन थालिसक्यो, छोरा छोरी पनि ठुला भए, असल शिक्षा दिने विद्यालय नै फेला पार्न सकिन मैले त।
किन चिन्ता लिन्छु बहिनी, जिल्लाकै क वर्गमा पर्न सफल सैनिक आवासीय महाविद्यालय छँदैछ नि।
होइन, के छ र त्यस्तो सैनिक आवासीय महाविद्यालयमा?
आधुनिक र भव्यतम शैक्षिक प्रशासनिक तथा आवासीय संरचनाहरूमा सुविधा सम्पन्न छ। त्यति मात्र हो र, छोराहरूका लागि त सुविधा सम्पन्न आवास गृह छ। शिक्षाका आधुनिक चिन्तनहरू प्रति सचेत टिचिङ फ्याकल्टी, नन टिचिङ, एडमिनिस्ट्रेटिभ र प्यास्ट्रोल टिम पनि छ। बन्द हडतालमा पनि बिना अवरोध विद्यालय सञ्चालन हुन्छ। त्यति मात्र कहाँ हो र, विद्यालय अवधिभर अङ्ग्रेजी भाषामा पढाइ हुन्छ। प्रवेशिका परीक्षामा हालसम्म उत्कृष्ट अङ्क सहित 100% नतिजा निकाल्न सफल छ। सैनिक कल्याणकारी कोषबाट सञ्चालित यस सैनिक आवासीय महाविद्यालय मङ्गलगढी सुर्खेतमा शैक्षिक सत्र 2074 लागि निश्चित कोठामा कक्षा 4 सैनिक तथा गैर सैनिक विद्यार्थीहरूका लागि भर्ना खुल्यो।
भर्ना कार्यक्रम आवेदन फारम वितरण यही चैत 1 गतेदेखि 15 गतेसम्म, प्रवेश परीक्षा लिखित यही चैत 19 गते, अन्तर्वार्ता यही चैत 25, 27 र 28 गते, अन्तिम नतिजा प्रकाशन यही चैत 30 गते।
प्रिन्सिपलको कार्यालय सैनिक आवासीय महाविद्यालय मङ्गलगढी सुर्खेत।
पश्चिम डायरीको सुरुमा बाँके बर्दिया र मुगुको स्वास्थ्य सेवामा मन परी जस्तै छ। सुर्खेतमा स्वास्थ्य संस्थाहरूबाट 5 वर्षे कार्ययोजना माग गरिएको छ। यो खबर छ, सरकारले सबै नागरिकलाई स्वास्थ्य सेवा सुलभ बनाउने नीति पारित गरे पनि सर्वसाधारणले अझै पाउन सकेका छैनन्। फार्मेसी र ल्याब सेवा 24 घन्टा उपलब्ध छैन। निजी अस्पतालले सरकारी मापदण्ड पुरा गरेका छैनन्। अधिकांश स्थानमा चिकित्सक र स्वास्थ्य कर्मीकै अभाव छ। निःशुल्क औषधिको सुविधाबाट स्थानीय वञ्चित छन्। आजको कान्तिपुरमा मध्यपश्चिम ब्युरोले यो खबर लेखेको छ। बर्दियाको गुलरिया 12 शकुन्तला गोडिया सुत्केरी बेथा लागेपछि केही दिन अघि साँझ 7 बजे जिल्ला अस्पताल गुलरिया आइपुग्नु भयो। चिकित्सकले उहाँको रगत परीक्षण गर्न सल्लाह दिए, तर अस्पतालमा भने उहाँले त्यो सुविधा नपाएपछि बाध्य भए नेपालगञ्ज पुग्नु पर्यो। उहाँ जस्तै राति अस्पताल पुग्ने विभिन्न बिरामी रगत परीक्षण गराउन बाहिर जान बाध्य छन्। अस्पताल प्रशासनले यसतर्फ कुनै चासो नदेखाएको सर्वसाधारणको गुनासो छ। सरकारले सरकारी अस्पतालभित्रै 24 घन्टा फार्मेसी र रगत परीक्षणका लागि कार्यकक्ष खोल्न निर्देशन दिए पनि बर्दियामा कार्यान्वयन भएको छैन। सरकारी विदा बाहेक बिहान 10 बजेदेखि बेलुका 5 बजेसम्म मात्र अस्पतालभित्र रहेको फार्मेसी र प्रयोगशाला सञ्चालन हुने गरेको छ। त्यसपछि आउने बिरामी औषधि किन्न र रगत परीक्षण गराउन बाहिर जानुपर्छ। अस्पतालभित्र रहेको फार्मेसीमा सबै थरीका पर्याप्त औषधि उपलब्ध छैनन्। मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर सुभाष पाण्डेले जनशक्ति अभावमा ल्याब र फार्मेसी 24 घन्टा खोल्न नसकिएको बताउनु भयो। यस्तै बर्दिया अस्पतालभित्र बिरामी सुत्ने तन्ना बेड कभर लामो समयसम्म पनि धोएको पाइँदैन। बिरामी फोहोरमै सुत्न पनि बाध्य छन्। यस्तै मुगुको खबरमा जिल्ला अस्पतालमा अझै पनि फार्मेसी सञ्चालन हुन सकेको छैन। बिरामीलाई चिकित्सकले स्टोरकिपरबाट औषधि ल्याएर उपलब्ध गराउने गरेको पाइएको छ। यस्तै बाँकेमा विभिन्न सरकारी तथा निजी स्वास्थ्य संस्था मनोमान्य रूपमा सञ्चालन हुँदै आएका छन्। कतिपय फार्मेसी र पोलिक्लिनिक फार्मासिस्ट र डाक्टर बिना सञ्चालनमा छन्। अञ्चल अस्पतालमा बिहान 9 देखि 3 र प्राथमिक स्वास्थ्य केन्द्रमा 10 देखि 5 बजे गतेसम्म ओपिडी सेवा सञ्चालन गर्ने सरकारी निर्णय छ। प्राथमिक स्वास्थ्य केन्द्रमा उक्त निर्णय कार्यान्वयनमा आए पनि भेरी अञ्चल अस्पतालमा भने पूर्ण कार्यान्वयन हुन सकेको छैन। भेरी अञ्चल अस्पताल, शिक्षण अस्पताल नेपालगञ्ज र कोहलपुर आसपासका क्षेत्रमा चिकित्सक बिना नै छ्यापछ्याप्ती निजी स्वास्थ्य संस्था राखिएका छन्। बाँकेका वरिष्ठ स्वास्थ्य जनस्वास्थ्य प्रशासक खिमबहादुर खड्काले त्यसरी सञ्चालनमा रहेका निजी स्वास्थ्य संस्थालाई नयाँ नीतिमा ल्याउने प्रयास गरिएको बताउनुभयो। यस्तै सुर्खेतमा चाहिँ जिल्ला जनस्वास्थ्य कार्यालयले स्वास्थ्य संस्था स्थापना सञ्चालन तथा स्तर उन्नति मापदण्ड सम्बन्धी निर्देशिका आउनु पूर्व दर्ता भई सञ्चालनमा आएका निजी स्वास्थ्य संस्थालाई 5 वर्षभित्र कार्ययोजना पेश गर्न निर्देशन दिएको छ। यस्तो निर्देशन विशेष गरी नर्सिङ होमका हकमा कडाई गरिने कार्यालयले जनाएको छ। भूकम्प प्रतिरोधी भवनमा सञ्चालन हुनुपर्ने लगायतका मापदण्ड हालका निजी स्वास्थ्य संस्थाहरू कमैले पालना गरेका छन्। आजको कान्तिपुरमा बर्दियाबाट कमल पन्थी, मुगुबाट राजबहादुर शाही, बाँकेबाट ठाकुर सिंह थारू र सुर्खेतबाट प्रकाश अधिकारीले लेख्नु भएको छ।
बबई नदी कटान रोक्न समयमै बजेट नहुँदा तटबन्धको काम प्रभावित भएको छ। गुरु योजना अन्तर्गत 4 अर्ब माग गरिए पनि चालु आर्थिक वर्षमा 40 करोड बजेट निकासा भएपछि तटबन्धको काम अघि बढ्न सकेको छैन। 2071 साल साउन अन्तिम साता आएको बाढीले 32 जनाको ज्यान जानुका साथै 90,000 जनसङ्ख्या प्रभावित भएका थिए। बाढी र कटानबाट 162 परिवार विस्थापित भई अस्थायी शिविरमा बस्दै आएका छन्। जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय नेपालगञ्जका अनुसार भादा बबई पुलको दक्षिणतर्फको भाग पशुहाट बजार, गुलेरिया नेपालगञ्ज सडक लगायतका ठाउँमा तटबन्धका लागि बजेट निकासा नहुँदा निर्माणको काम अनिश्चित भएको हो। कमल पन्थीले आजको कान्तिपुरका लागि खबर लेख्नु भएको छ।
कर्णाली राजमार्ग अन्तर्गत सुर्खेत जुम्ला सडकमा दुर्घटना रोक्न फलामे सेफ्टी बार लगाउन थालिएको छ। राजमार्गको अप्ठ्यारो र भिरालो ठाउँमा सम्भावित दुर्घटना रोक्न फलामे बार लगाइएको हो। कर्णाली राजमार्गमा ठुला र बढी दुर्घटना हुने दैलेखको किटुभिर, कालीकोटको सेराबाडा, टिमुरे, ताडीभिर, बिहानी, हुल्म जिते, सुर्खेतको कल्याण र जुम्लाको गाड गडेनीमा फलामे सेफ्टी बार हालिएको छ। सुर्खेतको बाङ्गे सिमलबाट जुम्लाको खलङ्गासम्म 233 किलोमिटर सडक खण्डमा भिर भएका ठाउँमा फलामे बार लगाउन थालिएको सडक डिभिजन कार्यालय सुर्खेतका प्रमुख बेल बहादुर भुजेलले जानकारी दिनुभयो। साँगुरो र अप्ठ्यारो ठाउँमा लगाइएको सेफ्टी बारले कतै चाहिँ सडक साँगुरो पनि भएको छ। कर्णाली राजमार्गको सुर्खेत जुम्ला खण्डमा 15 करोड रुपियाँमा 3 वटा प्याकेजमा ग्याबिन ब्यारियर निर्माणका लागि लामा कन्स्ट्रक्सन कम्पनीसँग अर्को सम्झौता पनि भएको छ। तुलाराम पाण्डे र ज्योति कटुवालले कान्तिपुरमा खबर लेख्नु भएको छ।
गाउँले आफैले नेपाल भारत सीमा छुट्याएका छन्। 10 गजा आसपास बस्ने नेपाली र भारतीय दुवैले मौसम अनुसार खेती गर्छन्। दुवै पक्षका भल मनसा बसेर 10 गजाको आधा आधा जग्गा पनि बाँडेका हुन्। दुवै पक्षले देशको सीमा छुट्याउन मल थुपारेका छन्। वारी डगौरा थारूको बस्ती छ भने पारी कठेरिया थारूको। रहन सहन वेशभूषा सबै मिल्छ, तर उता राज्यबाट पाउने सबै सुविधा गाउँले पाउँछन् भने यताका गाउँका अधिकांशलाई आफूहरू नेपाली हौ भन्ने पनि जानकारी छैन। मुलुककै सुगम जिल्ला मानिने कैलालीको रत्नपुर गाविसमा पर्ने हौसलपुर वर्षौंदेखि सरकारी सेवा सुविधाविहीन अवस्थामा छ। गाउँमा 30 भन्दा बढी परिवारको बसोबास छ, 400 भन्दा बढी जनसङ्ख्या छ। विद्यालय, खानेपानी, स्वास्थ्य संस्था, बिजुली र स्वास्थ्य स्वयंसेविका लगायत राज्यबाट पाउने कुनै पनि सुविधा गाउँले पाएका छैनन्। 150 भन्दा बढी बालबालिका सीमा पारीको स्कूलमा पढ्न जान्छन्। धेरैलाई नेपाली हौ भन्ने पनि थाहा छैन। गाउँका कुनै बालबालिकालाई नेपाली बोल्न आउँदैन। मलको थुप्रोले छुट्याइएको छ दुई देशको सीमा। राज्यले दिने एउटै सुविधा पाएका छैनन् गाउँले। आजको कान्तिपुरमा डीआर पन्तले यो खबर लेख्नु भएको छ।
बाँकेलाई माछा, धान र मकैको पकेट क्षेत्रका रूपमा विकास गर्न काम अगाडि बढाइएको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत सरकारले यो योजना ल्याएको हो। बाँकेका किसानलाई लक्षित गरी ल्याइएको योजना कार्यान्वयनका लागि सरकारले चालु आर्थिक वर्षमा करिब 6 करोड रुपियाँ खर्च गर्ने भएको छ। उक्त उद्देश्य पूरा गर्न पकेट, ब्लक, जोन र सुपर जोनको अवधारणा ल्याइएको छ। पकेट क्षेत्र विस्तारका लागि 10, ब्लकका लागि 100, जोनका लागि 500 र सुपर जोनका लागि 1000 हेक्टर जग्गामा खेती गर्नुपर्नेछ। बाँकेमा पकेट क्षेत्र अन्तर्गत धान र मकै खेतीका लागि 42 कृषि समूहले निवेदन दिएका छन्। तर माछा खेतीका लागि भने निवेदन परेको छैन। त्यस्तै ब्लक परियोजना 100 हेक्टर जग्गामा खेतीका लागि 2 सहकारी संस्था मात्रै अगाडि आएका छन्। पश्चिम डायरीमा स्थानीय निर्वाचनका लागि नेपाल मजदुर किसान पार्टी बाँकेको तयारी।
तत्काल त देशै निर्वाचनमय भइरहेको स्थितिमा नेपाल मजदुर किसान पार्टी पनि आफ्नो चुनावी अभियानलाई अगाडि बढाएर साङ्गठनिक गतिविधिहरूलाई अगाडि बढाउँदै राजनीतिक क्रियाकलापहरू गर्दै गइरहेको छ।
लगायतका सामग्री सुनाउन बाँकी नै छन्, अहिलेलाई व्यापारिक विश्राम।
अलिकति पैसा जम्मा भइराखेको थियो, नियमित र आकर्षक ब्याज पाउने ब्याङ्क खोजेको, कुन ब्याङ्कमा राखौँ राखौँ।
त्यही त, ब्याज दर फरक भइराखेको हुन्छ, धेरै ब्याज खोज्दा सामान्य गुम्ने हो कि नियमित र आकर्षक ब्याज पाउने ब्याङ्क खोजेको।
अब अल्मलिने कामै छैन नि, भरपर्दो र विश्वासिलो आकर्षक ब्याज पनि पाइने नेपालको पहिलो ब्याङ्क नेपाल ब्याङ्क लिमिटेडमा पैसा राखेर ढुक्क हुने
नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
कौशल्या मेमोरियल अस्पताल हवलदारपुर बाँके, हाम्रा सेवाहरू
24 घन्टा इमर्जेन्सी सेवा, जनरल मेडिसिन, जनरल सर्जरी, स्त्री तथा प्रसूति रोग, बाल रोग, हाड जोड्नी तथा नसा रोग, एकुपंचर फिजियोथेरापी, भिडियो एक्सरे, क्यान्सर पत्ता लगाउने बायोस्पी, एफएनएसी प्याथ स्मार्ट सहितको स्याटो प्याथोलोजी ल्याब, आइभीपी युभीपी सहितको एक्सरे, एम्बुलेन्स सेवा,
साथै अपाङ्ग असहाय एकल महिला मुक्त कमैया हलिया ज्येष्ठ नागरिक प्रेस मजदुर रिक्सा मजदुरलाई सबै सेवामा 10% छुट व्यवस्था गरिएको छ र हाम्रो यस अस्पतालको कुनै ठाउँमा पनि कुनै शाखा उपशाखा नरहेको जानकारी गराइन्छ।
साथै चौथो वर्ष प्रवेश गरेको उपलक्ष्यमा मात्र रु 10 डाक्टरहरूद्वारा चेक जाँच तथा उपचार गरिन्छ। पर्चा काट्ने समय बिदाको दिन बाहेक बिहान 9 बजेदेखि 11 बजेसम्म।
कौशल्या मेमोरियल अस्पताल हवलदारपुर बाँके,
फोन नम्बर 081414007 र 98482363899।
निशुल्क प्लास्टिक सर्जरी सम्बन्धी सूचना,
बीएनबी अस्पताल प्लास्टिक सर्जरी विभागमा जन्मदै ओठ तथा तालु फाटेकाहरूका साथै अपरेसन भइसकेका तर ओठ नाक नमिलेका, गिजामा प्वाल भएकाहरूका लागि निशुल्क प्लास्टिक सर्जरी भइरहेको सबैमा सूचित गरिन्छ।
साथै बिरामी तथा एकजना कुरुवालाई आउने जाने भाडा र बस्ने खाने निशुल्क व्यवस्था गरिएकाले मौकाको फाइदा उठाउनु हुन सबैमा अनुरोध छ।
सम्पर्क बीएनबी अस्पताल प्लास्टिक सर्जरी विभाग, ग्वारको ललितपुर, फोन नम्बर 01554636 र 98011 34673।
ओहो दाई, कता जाँदै हो?
यसो मल लिन बाहिरतिर जान लागेको।
कस्तो मल कहाँबाट ल्याउँदै हुनुहुन्छ?
अब बजारमा जे पाइन्छ त्यही ल्याउनु पर्ला।
त्यस्तो पनि हुन्छ दाई, प्रत्येक वर्ष रासायनिक मलको असन्तुलित प्रयोगको कारणले माटोको गुणस्तरमा ह्रास आएको हुँदा माटोको सुधार गर्न नेपाल सरकारबाट जिल्ला कृषि विकास कार्यालय मार्फत प्राङ्गारिक मल खरिदमा कृषक दाजुभाइहरूलाई प्रति केजी बढीमा रु 10 अनुदान दिई प्रति एक कठामा कठा 50 केजीका दरले 1500 केजीसम्म अर्थात् 30 कठा 1 हेक्टरका लागि अनुदान दिने व्यवस्था रहेको। समयमै आफ्नो सेवा केन्द्रबाट सिफारिस लिनुहोस्, नजिकको डिलरबाट उक्त मल खरिद गर्नुहोस् र यो मौकाको फाइदा उठाइहाल्नुहोस्।
हजुर, विस्तृत जानकारीका लागि जिल्ला कृषि विकास कार्यालयमा सम्पर्क राख्नुहोला।
यो कृष्ण सार एफएम
94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
विश्रामपछि पश्चिम डायरीमा फेरि स्वागत छ। पश्चिम डायरी कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब बाँकी खबर।
बाँकी खबरको साथमा
प्रेस्टो प्रेसर कुकर,
प्रेस्टो प्रेसर कुकर अब खाना पाक्छ टेस्टी र हेल्दी, छिटो छिटो VMI ग्रुपको उत्कृष्ट उत्पादन।
राजनीतिक दलहरू स्थानीय निर्वाचनमा पकड बनाउन जनताको घर दैलोमा पुगिरहेका छन्। दलहरूले निर्वाचन लक्षित आन्तरिक तयारीमा कार्यकर्ताहरूलाई परिचालन गरिसकेका छन्। बाँकीमा पनि चुनावी माहौल बनिरहेको छ। निर्वाचनका लागि पार्टीको तयारीका विषयमा कुराकानी गर्दै नेपाल मजदुर किसान पार्टीका बाँके अध्यक्ष बखत थापा,
तत्काल त देशै निर्वाचनमय भइरहेको स्थितिमा नेपाल मजदुर किसान पार्टी पनि आफ्नो चुनावी अभियानलाई अगाडि बढाएर साङ्गठनिक गतिविधिहरूलाई अगाडि बढाउँदै राजनीतिक क्रियाकलापहरू गर्दै गइरहेको छ। देशमा लामो समयदेखि स्थानीय निकाय विहीन देश थियो। करिब यति धेरै लामो समयको स्थानीय निकाय विहीनताको अवस्थाले गर्दा देश एकदमै बर्बादतिर अगाडि बढिरहेको अवस्थामा नेपाली जनताहरू अत्यन्तै खुसी छन्। यस समयमा हामी भ्याइ नभ्याइ नेपाल मजदुर किसान पार्टीका तर्फबाट देशका बहुमत कामदार जनताहरूलाई राजनीतिक रूपमा सचेत र संगठित पार्दै यो चुनावी अभियान मार्फत नै समाजवादी आन्दोलनको रूप देखिने कार्यक्रमहरू अगाडि बढाउँदै गइरहेका छौँ।
तर किन तपाईँहरूका यो चुनावी गतिविधिहरू बाहिर आइरहेका छैनन्? ल्याउन नचाहनु भएको हो कि केही नै गर्नुभएको छैन? अहिले
हामीले चुनावी गतिविधि निर्वाचन आयोगले निर्वाचनको समयावधि, प्रचार प्रसारको समयावधि नतोक्दासम्म त्यसरी बाहिर नै आइहाल्नुपर्छ भन्ने हामीले राखेका छैनौँ, त्यस्तो मान्यता राखेका छैनौँ।
र अर्को कुरा,
आन्तरिक तयारी गरिरहेका छौँ। अर्को कुरा, हामी निर्वाचनलाई एउटा आन्दोलनको रूपमा लिन्छौँ। निर्वाचन भनेको जनताको ब्यारोमिटर नाप्ने सङ्घर्षको रूपमा हामीले प्रयोग गरिराख्या भएर नेपालको परिप्रेक्ष्यमा त्यसरी प्रयोग गरिराख्या भएर हामी निर्वाचनलाई नै जनताको चेतना स्तर उठाउने र जनताको ब्यारो स्तर नाप्ने ब्यारोमिटरको रूपमा निर्वाचनलाई प्रयोग गर्छौँ।
तपाईँले यति भनिरहँदा जस्तो चुनाव बहिष्कार गरेका दलहरूलाई चुनावी वातावरणमा ल्याउनको लागि तपाईँको पार्टीले पनि कस्तो खाले भूमिकाहरू खेलिरहेको छ त?
बहिष्कार गरिरहेका दलहरूलाई चुनावी वातावरणमा आउन हामी आग्रह गरिरहेका छौँ। प्रजातान्त्रिक परिपाटीमा कसैले चुनावलाई अवरोध गर्ने र प्रजातन्त्रको जनताले प्रयोग गरिरहँदाखेरि त्यसलाई त्यो वातावरण बिगार्न खोज्नु कसैको पनि उद्देश्य ठिक होइन र जनताहरूको नैसर्गिक अधिकार माथिको कुठराघात हो भन्छौँ हामीले। प्रजातान्त्रिक परिपाटीमा प्रजातान्त्रिक हिसाबले नै आउनुपर्छ। यदि कसैले अवरोध गर्न खोज्छ भने पनि कुनै एक दुईवटा दलले र कसैले पनि सानोतिनो हिसाबले चुनावलाई अवरोध गर्न खोज्छ भने पनि चुनावलाई अगाडि बढाउनुपर्छ, चुनाव हुनुपर्छ हाम्रो मान्यता छ।
निर्वाचनका नारा लगाउँदै तपाईँहरू पनि गाउँ टोलमा पुग्नु भएको छ, जन अपेक्षा के पाउनु भएको छ?
जनताको चाहना भनेको जसरी लामो समयसम्म दुःख पाए जनताले यसको परिणाम कामदार पछि जनताहरूको हितमा होस्, संविधानले पनि कामदार जनताको पक्षमा काम गरोस् र देश बचाउने अभियानमा काम गरोस् नेपालको राजनीतिले भन्ने नेपाली जनताहरू चाहन्छन्। बहुमत कामदार जनताको हितमा काम गर्नेहरूको संख्या पहिलो स्थानमा आओस् नेपाली जनताहरू यही चाहन्छन्।
पार्टीगत एजेन्डाहरू तय गरिसक्नु भएको छ कि छैन?
हामी पार्टीको घोषणा पत्र मार्फत नै अगाडि बढ्छौँ। हरेक निर्वाचनहरूमा पार्टीको घोषणा पत्रमै टिकेर हामीले राजनीति गर्छौँ। बहुमत कामदार जनताहरूलाई राजनीतिक रूपले सचेत र सङ्गठित गराउँदै समाजवादी व्यवस्थातर्फ उन्मुख गराउन हामी अभियान बढाइरहेका छौँ। हाम्रो निर्वाचनको मुख्य घोषणापत्रको मनसाय पनि यस्तो हुन्छ।
अब अन्त्यमा यो लोकप्रिय र विकास प्रेमी व्यक्तिलाई स्थानीय निर्वाचनमा अगाडि सार्ने कुरा विभिन्न दलहरूले ल्याइरहेका छन्, यसमा तपाईँको दलको धारणा के हो?
हामी पनि यही भन्छौँ, तर भनाइमा एउटा र व्यवहारमा अर्कै नदेखियोस् हामी यो दुर्दशा देख्न चाहँदैनौँ र सबैको घैँटोमा घाम लागोस् हामी यही शुभकामना दिन चाहन्छौँ। सबै दलहरूले एकदमै निष्पक्ष स्वतन्त्र व्यक्ति जो सबैका निम्ति काम गर्न सकोस्, चाहे जुनसुकै दलबाट जुनसुकै ठाउँबाट आएको होस्, उसले सम्पूर्ण व्यक्तिहरूको मैले नेतृत्व गरिरहेको छु, समाजका सबै मान्छेहरूको नेतृत्वदायी अङ्गमा छु भनेर महसुस गर्ने व्यक्ति जो देश र जनताको निम्ति काम गर्न सक्ने, विशेष गरी बहुमत कामदार जनताको निम्ति लक्षित हुने खाले कार्यक्रम ल्याएर जनताको चेतना स्तर उठाउन, पिछडिएका वर्ग, महिला, दलित जस्ता विभिन्न पछि परेका वर्गहरूलाई अगाडि बढाउने काम उसले गर्न सकोस्, त्यस्तो व्यक्तिलाई निर्वाचनमा ल्याउनु पर्छ हाम्रो मान्यता छ।
नेपाल मजदुर किसान पार्टी बाँकेका अध्यक्ष बखत थापा र सावित्री गिरी, नयाँ शक्ति पार्टी नेपालका संयोजक डाक्टर बाबुराम भट्टराईले पहिलो संविधान संशोधन त्यसपछि मात्र स्थानीय तहको निर्वाचन गर्नुपर्ने बताउनु भएको छ। नयाँ शक्तिले थालेको हिमाल पहाड तराई थारूहट मधेस राष्ट्रिय एकता अभियान अन्तर्गत हिजो कोहलपुरको आमसभालाई सम्बोधन गर्दै संविधान संशोधन नगरेर निर्वाचन भए देशले ठूलो दुर्घटनाको सामना गर्नुपर्ने बताउनु भएको थियो। आजको मिशन टुडेमा खबर छ,
यस्तै दाङबाट देवेन्द्र बस्नेतले लेख्नु भएको छ, रोल्पाको खबर छ, माओवादी 10 वर्ष द्वन्द्वको उद्गम थलो रोल्पाको थवाङ, नेपाली काङ्ग्रेसका लागि 26 वर्षसम्म बिरानो बन्यो, संसदीय पद्धति अँगालेका पार्टीलाई बहिष्कार गर्ने थवाङको कडा नीतिलाई काङ्ग्रेसले नाग्न सकेन, फलस्वरूप थवाङमा काङ्ग्रेसले पार्टीगत गतिविधि गर्नै पाएन, तर अहिले परिस्थिति फेरिएको छ, 26 वर्षसम्म थवाङ बस्न नसकेको काङ्ग्रेस चैत्र 5 गते त्यहाँ पुगेको छ। काङ्ग्रेस नेतालाई थवाङीले फुलमाला बाजागाजासहित भव्य स्वागत गरे। रोल्पा काङ्ग्रेसले जिल्ला कार्य समितिको बैठक थवाङमा राखेको थियो। हामी 26 वर्षपछि थवाङ पुग्यौँ, पार्टी जिल्ला समितिको बैठकका लागि थवाङ पुगेकी काङ्ग्रेस नेत्री श्री कुमारी रोकाले भन्नुभयो, त्यहाँ फुलमाला बाजागाजासहित भव्य स्वागत पाउँदा खुसीले मन भरियो। काङ्ग्रेस नेताले थवाङी सँग साक्षात्कार गरे, त्यहाँका नागरिकसँग भलाकुसारी गर्ने अवसर मिल्यो। उहाँले भन्नुभयो, सबैले विकास निर्माणमा चासो दिनुभयो। 2046 सालको राजनीतिक परिवर्तनपछि थवाङ काङ्ग्रेस लगायत दलका गतिविधिलाई निषेध गरिएको थियो, देवेन्द्र बस्नेतले लेख्नु भएको छ। पश्चिम डायरीमा शहीद गौतम परिवारलाई सरकारको 10 लाख लगायतका सामग्री सुनाउन बाँकी नै छन्। अहिलेलाई फेरि व्यापारिक विश्राम।
भित्र कपडा त्यस्तै छन्, घर सफा गरेका छैन, पानीका गाग्रा रित्तै छन्, अझ रोएर पो नाटक गर्छे, मा आउँदासम्म सबै काम सक्ने।
यस्ता हिंसात्मक कार्यहरू गर्नु मानव अधिकारको ठाडो उल्लङ्घन हो। बालबालिकालाई संलग्न गराई गैर कानुनी कार्य आफू पनि नगरौँ, अरूलाई पनि गर्न नदिऊ।
यदि बालबालिकालाई यौन दुर्व्यवहार, लागु औषध ओसार प्रसार, बाल श्रम लगायतका कार्यमा संलग्न गराउने वा जबरजस्ती गर्ने गराउने कार्य गरेमा हदैसम्मको कारवाही हुन सक्छ। राष्ट्रिय मानवाधिकार आयोग क्षेत्रीय कार्यालय नेपालगञ्जद्वारा जनहितमा जारी सन्देश।
अन्तर्राष्ट्रिय प्रविधि र डिजाइनको साथमा टिसा ज्वेल्स एन्ड डायमन्ड्स प्रस्तुत गर्दछ पारम्परिक सुनका गहनाहरू।
अब तपाईँको सहर नेपालगञ्ज 4 त्रिवेणी मोडको सञ्जीत ज्वेलर्समा पनि सम्पर्क नम्बर 081523128।
हजुर, अब मल्टिकलर छपाईको लागि काठमाडौँ र लखनऊ धाउनु नपर्ने भयो, किनभने मध्य तथा सुदूरपश्चिममै पहिलो अत्याधुनिक मल्टिकलर प्रिन्टिङ प्रेस म्याक्सवेल प्रिन्ट्स नेपालगञ्जमै खुलिसकेको छ, जहाँ तपाईँको चाहना अनुरूप उच्च स्तरीय मल्टिकलर प्रिन्टिङ र डिजाइनिङ गरिन्छ। यति मात्र होइन, म्याक्सवेलमा लेजर, ब्रोसर, क्यालेन्डर, चेकबुक, पासबुकका साथै रङ्गीन तथा सादा छपाई सम्बन्धी सम्पूर्ण कार्यहरू अति नै सुपथ मूल्यमा गरिन्छ।
सम्पर्कका लागि म्याक्सवेल प्रिन्ट्स धम्बोजी गुल्मा पछाडी फोन नम्बर 081-528-011-528-012।
सम्पूर्ण समाचार र स्थानीय विचारका लागि
दैनिक नेपालगञ्ज, नेपालगञ्जबाट प्रकाशित हुने दैनिक पत्रिका, नेपालगञ्जको अर्को परिचय दैनिक नेपालगञ्ज।
यो कृष्णसार एफएम
94 मेगाहर्ज, कृष्णसार जत्तिकै तेज।
विश्रामपछि पश्चिम डायरीमा फेरि स्वागत छ। अब बाँकी खबर। उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले भारतीय सुरक्षाकर्मीद्वारा हत्या गरिएका शहीद गोविन्द गौतमको परिवारलाई सरकारका तर्फबाट 10 लाख रुपियाँको चेक हस्तान्तरण गर्नुभएको छ। कञ्चनपुरको पुनर्वास पुगेका गृहमन्त्री निधिले हिजो शहीद पत्नी लक्ष्मीलाई चेक हस्तान्तरण गर्नुभयो। फागुन 26 गते आनन्द बजारमा भएको गोलीकाण्डको स्थलगत निरीक्षण गरेपछि उहाँले नेपाल र नेपाली जनता कसैको हेपा प्रवृत्ति सहँदैनन् भन्ने फागुन 26 को घटनाले प्रष्ट पारेको बताउनुभयो। उहाँले भारत बाट भएको उक्त घटना निन्दनीय भएको बताउनुभयो। हाम्रो देश सानो छ, उहाँले भन्नुभयो, सानो भयो भन्दैमा राष्ट्रियतामाथि प्रहार गर्ने र सीमा मिच्ने गतिविधि सहेर बस्दैनौँ। उहाँले सरकार र नेपाली जनताले सधैँ एक भएर सीमा रक्षा गर्ने बताउनुभयो। उहाँले सरकारले शहीद पत्नीलाई रोजगारी र छोराछोरीको निशुल्क शिक्षाको जिम्मेवारी सरकारले लिने पनि प्रष्ट पार्नुभयो। यस्तै काङ्ग्रेसले शहीद परिवारलाई प्रदान गर्ने 7 लाख रुपियाँको चेक पनि हिजो नै हस्तान्तरण गरिएको छ। काङ्ग्रेसले घटनामा घाइते भएका टिकाराम चापागाईलाई 1 लाख रुपियाँ उपचार खर्च पनि उपलब्ध गराएको छ। यस्तै काङ्ग्रेसको विद्यार्थी सङ्गठन नेभी सङ्घले शहीद परिवारलाई 4 लाख र घाइते चापागाईलाई 1,30,000 रुपियाँ सहयोग पनि गरेको छ। अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ।
दाङमा सिँचाइ सुविधा विस्तारका लागि 18 करोड रुपैयाँ बजेट आएको छ। कृषि योग्य जमिनमा सिँचाइ समस्या रहेकाले सेवा विस्तार गर्न लागि सिँचाइ डिभिजन कार्यालय तुलसीपुरले जानकारी दिएको छ। सिँचाइ सहज नहुँदा त्यस्ता स्थानका किसान समस्यामा परेकाले यो वर्ष त्यस्ता स्थानमा सिँचाइ योजना सञ्चालन गर्ने कार्यालयले तयार गरेको छ। यसै गरी तराई मधेस समृद्ध विशेष कार्यक्रममा सिँचाइ पोखरी निर्माणका साथै बबई नदीमा लिफ्ट सिँचाइ परियोजना सञ्चालनमा 40 योजनाका लागि 4,45,00,000 बजेट प्राप्त भएको सिँचाइ डिभिजन कार्यालय दाङले बताएको छ। आजको अन्नपूर्ण पोस्टमा खबर छ।
बाघको आक्रमणबाट ढुढरी 5 बर्दिया गमक्काकी 40 वर्षीय चिनकी थारू घाइते हुनुभएको छ। गुलरिया कोठियाघाट सडक खण्ड अन्तर्गत सामुदायिक वनबाट घर जाने क्रममा थारूलाई बाघले आक्रमण गरेको थियो। यता बाँकेमा बालिका अपहरण गरेको आरोपमा बाँके प्रहरीले नेपालगञ्ज 7 का 24 वर्षीय भण्डारी कुशबदियालाई पक्राउ गरेको छ। अस्ति भएको उक्त घटनाको जानकारी पाएपछि खटिएको प्रहरी टोलीले नेपालगञ्ज 24 कारखानाका 26 वर्षीय बालिकालाई उद्धार समेत गरेको थियो।
केही वर्ष अघि जुम्लीहरूको प्रमुख व्यवसायको रूपमा रहेको राडी पाखी व्यवसाय सङ्कटमा पर्न थालेको छ। यहाँ परम्परागत रूपमा बुनिँदै आएका राडी पाखी र बख्खु बिस्तारै लोप हुँदै गएका छन्। केही वर्ष अघिसम्म अनिवार्य जस्तै मानिएको राडी पाखीको प्रयोग ग्रामीण क्षेत्रमा समेत घट्दै गएको छ। भेडा तथा बाख्राको ऊनबाट राडी पाखी तयार गरिन्छ। उनको उत्पादनमा कमी आउनु र तयारी सामग्रीले बजार नपाउने कारणले व्यवसाय सङ्कटमा परेको स्थानीय लालबहादुर बुढाले बताउनुभयो।
सुर्खेतमा ट्राफिक प्रहरीले जङ्गलमा ट्राफिक चेकिङ गर्नाले घुस लिन सजिलो भएको छ र त्यहाँ मानिसको ओहोरदोहोर कम हुने भएकाले सुटुक्क घुस लिने गरेको आजको कान्तिपुर दैनिकमा प्रकाश अधिकारीले लेख्नु भएको छ। यस्तै रोल्पामा स्नातक तहको कृषि क्याम्पस खोल्न सम्भाव्यता अध्ययन सुरु गरिएको छ भने बर्दियाको बाँसगढीमा स्थानीय तह कार्यान्वयनका क्रममा नगरपालिका बाँसगढी नगरपालिकाले उपसचिव स्तरको नयाँ कार्यकारी अधिकृत पाएको छ। स्थानीय तह कार्यान्वयनसँगै बाँसगढी नगरपालिकामा कार्यकारी अधिकृतको रूपमा कमल प्रसाद पौडेल पुग्नु भएको छ भने बाँसगढीकै अर्को खबरमा नेपाल राष्ट्रिय शिक्षक सङ्गठन बाँसगढीको नगर भेलाले फणेन्द्र प्रसाद ढुङ्गानाको संयोजकत्वमा 32 सदस्यीय तदर्थ समिति गठन गरेको मिसन टुडेमा खबर छ।
मध्य पश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतमा चिनिया भाषा अध्ययन हुने भएको छ। विश्वविद्यालयले चिनको नाङछाङमा रहेको चिउच्याङ विश्वविद्यालयको भङ्गिनी संस्था इस्ट चाइना युनिभर्सिटी अफ टेक्नोलोजीसँगको सहकार्यमा चिनिया भाषा अध्ययन सुरु गर्न लागेको हो। आजको नागरिक पश्चिमेलीमा खबर छ।
पश्चिम डायरीमा अब नागरिक मत। नागरिक मतमा हामीले लगातार स्थानीय निर्वाचनको सन्दर्भ उठाइरहेका छौँ। अब हुने स्थानीय निर्वाचनका विषयमा नेपाली काङ्ग्रेस बाँकेका सदस्य नारायण प्रसाद गौडेलको विचार।
यो मिति पनि घोषणा भइसकेको छ वैशाख 31 गते, र यो स्थानीय निर्वाचन तोकेको घोषणा गरेकै समयमा गर्नपर्छ भन्ने मेरो मान्यता छ। किन भन्दाखेरि यो तिनवटै निर्वाचन समयमै गरेर यो संविधान कार्यान्वयन गरेर देशलाई एउटा निकास दिनको लागि चुनाव अनिवार्य हो र यसलाई समयमै गराउनु पर्छ। स्थानीय निकायमा जनप्रतिको प्रतिनिधिको रूपमा त स्थानीय जनताहरूले जुन त्यहाँका जुन बासिन्दाहरू हुन् जनताहरूले एउटा रुचाएको र जनताको जाने पिरमर्कामा दुःख सुखमा रात दिन जनताको पक्षमा काम गर्ने सोसल वर्कमा बुझेको मान्छेलाई मात्र जाने यो जानुपर्छ जस्तो मलाई लाग्छ। किन भन्दाखेरि यो राजनीति भनेको कमाउने साधन होइन, यो पेसा होइन, यो सेवा हो। त सेवाको भावनाले जसले काम गर्छ त्यो व्यक्तिलाई मात्र स्थानीय निकायमा पठाउनुपर्छ भन्ने मेरो मान्यता छ।
यिनै खबरसँगै पश्चिम डायरी सकिएको छ। बिदा माग्नु अघि मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
बाँके बर्दिया र मुगुको स्वास्थ्य सेवामा मन परी, सुर्खेतमा स्वास्थ्य संस्थाहरूबाट 5 वर्ष कार्ययोजना माग।
समयमा बजेट नआउँदा बर्दियामा बबई नदी नियन्त्रणको काम प्रभावित, दाङमा सिँचाइका लागि 18 करोड रुपियाँ बजेट आयो।
कर्णाली राजमार्गमा दुर्घटना रोक्न सेफ्टी बार लगाइँदै, कैलालीको हौसलपुर गाउँ देशभित्रै बिरानो बस्ती।
र बाँकेमा मकै र धानको पकेट क्षेत्र विस्तार।
पश्चिम डायरी कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर आफूले चाहेको बेला पनि सुन्न सकिन्छ।
हवस् त, प्राविधिक सहयोगी योगेशसँगै लक्ष्मी र म तुला बिदा हुन्छौँ। आज चैत्र 13 गते आइतबार, मार्च 26 तारिक, स्थानीय निर्वाचन आउन अब 50 दिन बाँकी। तपाईँ सबैका लागि आजको दिन शुभ रहोस्। नमस्कार।
यो कृष्ण